नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेगको मंगलबारको श्रृंखलामा हामी विगत छ श्रृंखलादेखि लयनसिंह बाङ्देलको उपन्यास मुलुक बाहिरको वाचन सुनिरहेका छौं। यो उपन्यास पहिलो पटक विक्रम सम्वत 2005 प्रकाशित भएको थियो। अहिले यसको 14 संस्करण प्रकाशन भइसकेको छ। लयनसिंह बाङ्देलको उपन्यास मुलुक बाहिरको 6 श्रृंखला आज वाचन सुनौ पृष्ठ 110। पर्सिपल्टको घटना हो। माइला भुजेल प्रातःकालै उठेर बाहिर गोठतिर झरेको थियो। त्यसै बेला उसले कान्छा राई र मसिनीलाई कटकुरोको एकान्तमा बसेर कुरा गर्दै गरेको भेट्यो। माइला भुजेललाई झट्ट देखेर कान्छा राई अन्कन आयो। त्यसको मुखमा गम्भीरता देखियो। त्यसले टोलिँदै यता र उता हेरेर टार्यो। मसिनी पनि हत्तपत्त एक अङ्गारो दाउरा लाने न्यु गरी स्वाट्ट घरभित्र पसी। माइला भुजेल ठिङ्ग उभिएर यो दृश्य हेरिरह्यो। यो दृश्यले उसको मनमा आँधी चल्न थाल्यो। यतिन्जेल जुन कुरालाई उसले लुकाएर राखेको थियो तथा जुन कुरा उसले सशङ्कित दृष्टिले मात्र हेरिरहेको थियो त्यो आज आफ्नै आँखाले देख्यो। शेर्वा बुढाले भनेको कुरा साँचो भयो। उसको हृदयमा आगो बल्यो। उसको जम्मै रगत तातेर आयो। माइला भुजेल फर्केर आफ्नो घरभित्र पस्यो। ज्ञान हराए जस्तो भएर उसले शून्य दृष्टिले चारैतिर हेऱ्यो। यतिका दिनपछि उसले आफ्नो स्वास्नीको चरित्रको परिचय पाएर उसको सम्पूर्ण हृदय दुःख क्षोभ र घृणाले भरियो। उसले मसिनीलाई एकान्तमा बोलाएर सोध्ने विचार गर्यो। कान्छा राई चाहिँ बाहिर जान्छु भनेर घरदेखि बिहानै निस्क्यो। यो कुराले त माइला भुजेलको हृदयमा झन शङ्का उत्पन्न गर्यो। आफ्नो स्वास्नीको मुखसम्म हेर्न उसलाई घृणा लाग्यो। मसिनी निष्पाप छे, निष्कलङ्क छे भनेर कसरी भन्ने, कसरी प्रमाण गर्ने? आज त आफ्नै आँखाले साक्षात देखेको कुरा उसले। उसले मसिनीलाई आफ्नो कोठामा बोलायो। मसिनी पान्जा कोठामा काम गर्न लागेकी थिए। जुरुक्क उठेर लोग्नेको कोठामा बसी माइला भुजेले आफ्नो स्वास्नीलाई शिरदेखि खुट्टासम्म एकचोटि हेऱ्यो र सोध्यो, कान्छा राई यो घरमा बसेको कति दिन भयो? यो प्रश्न सुनेर मसिनीले अलिकति अन्कनाउँदै भने, महिना दिनभन्दा बेसी भयो होला, किन? माइला भुजेलको आँखामा घृणाको दृष्टि थियो। उसले भन्यो, कान्छा राई यहाँ बसेको त मलाई जाति लागेन, गाउँ छिमेकले पनि नराम्रो कुरा गरेको सुन्छु, यो के कुरा हो कान्छी? मसिनी चुप लागिरहे। माइला भुजेल अहिलेसम्म आफ्नो मनको भाव तथा क्रोधलाई लुकाउने चेष्टा गर्दै थियो, तर जति कुर्दाको कुरा गर्दै गयो उति उसको क्रोध बढ्दै गयो। ऊ रिसले काम्न थाल्यो। आफू बसेको खाटदेखि जुरुक्क उठ्यो र मसिनीको पाखुरा समात्यो। मसिनीले डराउँदै डराउँदै लोग्नेको मुखमा कातर दृष्टिले हेरी र भनी, के कुरा हो, मैले त केही पनि बुझिनँ। माइला भुजेल रिसले चुर भइसकेको थियो। उसका आँखाबाट आँखाका फिलुङ्गा निस्कन लागे। आफ्नो स्वास्नीलाई उसले दुवै पाखुरामा समातेर खुब हल्लाएर कराएर सोध्यो, के कुरा हो, तैँले बुझिनस्? तिमी दुईजनाको गाउँ छिमेकमा त हल्ला चलिसकेको छ। मसिनी केही तर्क नगरी रुन थाली। त्यसले उच्छ्वासित कण्ठले सोधी, कसले भन्यो, कसले यस्तो कुरा सुनायो? तर माइला भुजेल भने रिसको आवेगमा थरथर कामिरहेको थियो। उसले कामेको स्वरमा भन्यो, त कान्छा राईसित छिल्लिन्छेस अरे, म घरमा नभएको बखतमा उसित चल्छेस रे, यो के कुरा हो? त्यति भनेर उसले मसिनीको दुवै गालामा एक्कासी लपेटे लपेटा हिर्काउन थाल्यो। मसिनीले रुँदै रुँदै भनी, कसले यस्तो कुरा सुनायो, कान्छा राईसित म कहिले छिल्लिएँ, चलेँ? माइला भुजेलले मसिनीका जगल्टा तानेर त्यसको अनुहार आफूतिर पारेर रिसले सोध्यो, अँ आज बिहान त आफ्नै आँखाले देखेँ, शेर्वाबुढाले पनि त्यस्तै कुरा गरेको थियो। मसिनीले रुँदै भने, मैले त्यसमा के विराम गरेँ, शेर्वाबुढाले के देख्यो रे? देवर भाउजू भएपछि अलिअलि ठट्टा त भइहाल्छ नि, त्यसमा पनि? म मसिनीले कुरा टुङ्ग्याउन नपाई उसले त्यसका पाखुरामा, गालामा, टाउकोमा, आङमा जता पाए त्यतै निर्दयतापूर्वक मुर्गीले हिर्कायो। मसिनी उसका हातदेखि मुक्त भएर बलजफ्ती भाग्न खोजी, तर माइला भुजेलले बलपूर्वक त्यसलाई पक्रेर लछार पछार गरेर खुब हिर्कायो। मसिनीका निधारदेखि जब रगतको धारा बग्न थाल्यो अनि भुजेलले बल्न छोडिदियो, केही बेरपछि मसिनी उभिन नसकी भुइँमा घोप्टो परे। बाहिरबाट दलबहादुरकी आमा हस्याङ फस्याङ गर्दै आइन्। घरभित्र पसेर हेर्दा तिनले त्यो सब काण्ड देखिन्। मसिनीको अनुहार रगतले पुरिसकेको रहेछ, त्यसको केश राशि भुइँमा लतारिएको रहेछ। त्यो स्वप्न जस्तो दृश्य देखेर बुढिया छक्कै परिन्। बुढियाले माइला भुजेलतिर हेरेर भनिन्, माइला यो के बौला जस्तो काम गर्यो तिमीले? त्यति भनेर तिनले मसिनीलाई सुमसुमाउँदै उठाउन चेष्टा गरिन्। मसिनीको अनुहार उठाएर हेर्दा रगतले रातै भइसकेको थियो, त्यसको नाकबाट ओठबाट रगत बगिरहेको रहेछ। माइला भुजेल लामो सास तान्दै अझै मुठी बाँधेर मसिनीलाई हेरिरहेको थियो। उसले एक वचन पनि बुढीआमालाई केही भनेन। तिनको अनुहार पनि नहेरी नत दृष्टिले मसिनीलाई उसले हेरिरह्यो। आफू कहाँ छ त्यो पनि उसलाई थाहा भएन। उसलाई रिङ्गट लागे जस्तो लाग्यो, तर उसको रिस अझै मरेको छैन भन्ने बुझिन्थ्यो। केही बेरसम्म त्यत्तिकै श्वास श्वास सास फेर्दै उभिरह्यो। वा आफैलाई सपना जस्तो लागिरहेथ्यो। बुढीआमा पनि त दुईजनाका माझमा उभिरहेथिन्। माइला भुजेल फेरि केही बोलेन। उसले एकछिनपछि निरुद्देश्य भावले कोठाको चारैतिर हेऱ्यो। बाहिर डम्म कुहिरो बादल लागिरहेको थियो। दिन साह्रै नरमाइलो देखिन्थ्यो। त्यस दिन हिउँ पर्ला पर्ला जस्तो भइरहेको थियो। माइला भुजेल आफ्नो बाकस उगारेर दौरा सुराल झिकेर लाउन थाल्यो। त्यसपछि उसले जुत्ता लाएर एउटा रातो गलबन्दी घाँटीमा बेरेर ऊ चुपचाप घरबाट निस्क्यो। माइला भुजेल घरदेखि निस्केर गइसकेपछि केही बेरमा मसिनीले टाउको उठाए। दलबहादुरकी बुढी आमाले त्यसलाई हातमा समातेर उठाइन् र ओछ्यानमा बसाइन्। मसिनी ओछ्यानमा घोप्टो परि रुन थाली। आज यतिका दिनसम्म यो घरमा कहिले यस्तो झगडा भएको थिएन, कहिले यस्तो अशान्ति भएको थिएन। आजको यो घटना देखेर बुढीआमाको मनमा साह्रै नरमाइलो लाग्यो। तिनले मनमा अनेक प्रकारका कुराहरू विचार गरिन्। यो काण्डले तिनको हृदय साह्रै विक्षुब्ध भयो। तिनी रूपालाई हातमा लिएर चुपचाप बाहिर दलानमा निस्किन्। बाहिर गाउँ छिमेकका केटाकेटीहरू भेला भएका रहेछन्। आज माइला भुजेलको घरमा झगडा भएको सुनेर तिनीहरू तमासा हेर्न आएका थिए, तर मसिनीलाई कुट्न लागेको बेला कसैले हाई बरा भनेर छुट्याउन आएन। मुखले भने सबैले हाई गरे, चुकचुक गरे, तर मसिनीलाई कुट्न लाग्दा अघि सरेर गुहार गर्न आउने कोही भएन। संसारको रीति नै यही रहेछ, अर्काको दुःख दर्द हेर्न पाउँदा मानिसलाई एक प्रकारको आनन्द लाग्दो रहेछ। बाहिर आँगनमा टोलका अनेक स्त्रीहरू भेला भएर कुरा गर्न लागेका थिए। एउटी छिमेकी स्वास्नी मानिसले बुढी आमासित बिस्तारै सोधी, के भएछ आमै, आज के भएर यो घरमा झगडा भयो? आजसम्म यो घरमा बाजाबाज गरेकोसम्म पनि कहिले सुनिएको थिएन, के को लागि आज लोग्ने स्वास्नीको यत्रो झगडा भएछ? दलबहादुरकी बुढी आमाले त्यसको के उत्तर दिने? निरुत्तर भएर तिनी यता र उता गर्दै टोलिरहन्। छिमेकी स्वास्नी मानिसले फेरि सोधी, होइन आमै, के कारणले झगडा भयो त? कान्छीले के यस्तो विराम गरिछ? बुढी आमाले रूपालाई उठाएर आफ्नो छातीमा टाँसिन् र भनिन्, खै के भयो के भयो नानी, अर्काको घरभित्रको कुरा हो, कसरी थाहा पाऊ र? माइलाले के कारण त्यसरी बौलायो, के कारणले झगडा भयो, किन कान्छीलाई त्यसरी कुट्यो, त्यो म के जानु? बुढी आमाका कुरा सुनेर सबैजना चुप भए। छिमेकी स्वास्नी मानिसले फेरि शान्त स्वरची ठ्याएर भन्न लागि, होइन आमा, लोग्ने स्वास्नीमा एउटा दुईवटा कुराले त झगडा भइरहन्छ, आगो पनि नगोची त बल्दैन, तर आज के भएर यो घरमा यसरी झगडा भयो होला? कान्छी त उस्ती मुखाले पनि छैन, जोइ कुट्ने पोइ त नामर्द पो आमै, बरा केही विराम गरेको भए पनि स्वास्नी जाबीलाई त त्यति साह्रो नकुट्नुपर्ने। छि छि, मलाई त साह्रै नरमाइलो पो लाग्यो आमै। बुढी आमालाई वास्तवमा उनीहरूको झगडा भएको कारण केही थाहा थिएन। माइला भुजेलले मसिनीलाई किन त्यति साह्रो कुट्यो त्यसको कारण कान्छा राईलाई घरमा राखेकाले हो भनेर उसले शङ्का काटिन्। तर यो कुरा छिमेकीलाई कसरी सुनाउनु? छिमेकीले यो कुरा सुनेपछि के भन्लान्? त्यसै त मानिसले सानो कुरा सुनेको छ भने त्यसलाई बढाएर कत्रो ठुलो पार्छन्। यो कुरा थाहा पाए भने अरूले कति नराम्रो विचार गर्लान्। एक कान दुई कान मैदान हुने भयो। बुढी आमा चुप लागेर नै बसिरहेन्। केही बेरपछि बुढियामा उठेर घरभित्र पस्ता हुँदी मसिनी आफ्नो अनुहारमा बगेको रगत पटुका फोएर पुस्न लागेकी रहेछ। यो देख्दा बुढियामाको हृदय विदीर्ण भयो। तिनी मसिनीलाई सुमसुमाउन पुगिन्। अनुहारमा कतै चोट लाग्यो कि भनी रगत पुछेर हेर्दा निधार्नेर काटेको रहेछ। बुढियामा आत्तिइन्। मसिनी दुवै हातले मुख ढाकेर ओछ्यानमा घोप्टो परेर फेरि रुन लागे। बुढियामाले पानी ल्याएर मसिनीको मुख धोइदिइन् औ निधारमा बगेको रगतको धारा पुछिदिइन्। लछार पछार गरेर कुट्दा त्यसको देब्रेपट्टिको आँखी भाउमाथितिर आधा इन्ची जति काटिएको रहेछ। बुढियामाले भनिन्, के अचम्म, तिमी दुई लोग्ने स्वास्नी यो घरमा बसेको यतिका दिन भयो, खै झगडा गरेको कहिले थाहा पाएको थिएन। आज माइलालाई के भएर बौलायो, घर जहान त्यसरी बिल्लबाट पारेर आफू चाहिँ कता हिँड्यो? यति कुरा भनेर बुढियामाले लामो सुस्केर हालिन्। तिमीलाई आजको घटना सपना जस्तै लाग्यो।
गरीब के इच्छा पूरा करा दो, तुम तो गरीब न मार।
केही बेर पछि मसिनीले टाउको उठाई र आफ्नो अनुहारभरि लत्तिएर झरेको केस सुमसुमाएर कोठाको चारैतिर हेरी। त्यसपछि शुष्क ओठ जिब्रोले भिजाउँदै कष्टसित भनी, आमा अलिकति पानी खान्छु। बुढियामाले पानी ल्याएर दिइन्। मसिनी एक घुटको पानी खाएर आफ्नो सानी छोरीलाई हेर्दै फेरि रुन लागे। बबुरा अवोध शिशु आमा रोएको देखेर त्यो पनि रुन लागे। मसिनीको शरीर शिथिल भइसकेको थियो। त्यसलाई जथाभावी कुटेको हुनाले त्यसको जिउ चलाउन नहुने भइसकेको थियो। दिनभरि त्यो ओछ्यानमा लडिरहे। माइला बुझेलको घर झगडा भएको कुरा चारैतिर गाउँमा फिजिसकेको थियो। शेर्बाबुढो ताच्छित्यपूर्वक हाँस्यो र आफ्नो स्वास्नीतिर हेरेर आँखा झिम्क्याउँदै भन्यो, आइमाईहरूलाई बेसी सुख भयो भने मातिन्छन् अरे, सुखले दुःख खोज्छ, दुःखले काल खोज्छ। त्यति भनेर बुढाले हाँस्दै भुइँमा थुक्यो। दिनभरि घाम लागेन, त्यत्तिकै कुहिरो र बादल लागिरह्यो। बेलुकी पख जाडो झन् चम्कियो। साँझ परेपछि माइला बुझेर घर फर्केन। रात पर्न लाग्यो। शून्य घरमा मसिनी घोप्टिएर रोइरहे। आज बुढियामा आफ्नै भान्सा कोठामा काम गर्न लागिन्। गोठमा गाई बाछाहरू बा मा गर्दै कराउन थाले। यो घरमा आज गाईबस्तुले पनि भविष्यमा आउने दुःखको सूचना दिइरहेका थिए। आजको साँझको हावामा र वरपरको वातावरणमा ज्यादै उदासीनता छाएको छ। आजको दृश्य नै बेग्लै छ। यतिका दिनसम्म माइला भुजेल र मसिनीले यो घरमा सुखपूर्वक पारिवारिक जीवन बिताए। त्यहाँ कहिले कलह भएन, झगडा भएन। दुवैको जीवन एउटै स्रोतमा स्वच्छन्द बगिरहेथ्यो। तर आजको झगडाले यो घरको जम्मै पारिवारिक जीवनको निविड सुख र शान्तिका सधैँ निम्ति भङ्ग गरे जस्तो भयो। भोलिपल्ट पनि दिन उग्रेन। रातभरि पनि सिमसिमे पानी परिरहेको थियो। बिहान मसिनी ओछ्यानमा हुँदै बुढियामा कोठामा आइन् र सोधिन्, कान्छी तिमीलाई कस्तो छ, तिम्रो जिउ दुख्न जाति भयो कि उत्तिकै छ? मसिनीले बुढियामातिर वेदनाको दृष्टिले हेर्दै भनी, आमा उस्तै छ, जिउ चलाउनु हुँदैन, साह्रो दुख छ। बुढियामाका आँखामा विरक्ति देखियो। तिनी उठेर झ्यालतिर गइन् र तल सडकमा बिहानै हिँड्ने ग्वालाहरूलाई हेरिन्। तिनका मनमा साह्रै पीर लागेको थियो। तिनले चिसो निश्वास दिँदै भनिन्, खै माइला पनि फर्केर आएन, अब गाईगोठको सिहार सम्हार कसले गर्छ, घर कसले हेर्छ? शेर्बाबुढो हिजो दिनभरि आएन, आज कसले गाउँघरमा दुध लाने? शेर्बाबुढो आज पनि आएन भने? मसिनीको मनमा असह्य दुःख भयो। मनमनै कष्ट र व्यथा अनुभव गर्दै चुप लागिरहे। बुढियामासित के कुरा भन्न खोजेकी थिए, त्यसको आँखाबाट बर्र आँसु झर्यो। एकछिनपछि त्यसले बुढियामातिर हेरेर रुद्ध कण्ठले भने, शेर्बाबुढो नआए नआओस् आमा, त्यही पापी बुढाले गर्दा यो घरमा झगडा भएको, यो घर फटाउने त्यही पापी हो। गाउँ छिमेकीले कुरा गर्थे, पालेको चरोले एक दिन आफैलाई ठुङ्लाई भनेर, आज ठिक त्यस्तै भयो आमा। आज दुई भाइ गोठालाहरूले दुध दुहुने र गाउँघरमा दुध लाने काम गरे, शेर्बाबुढो आउँदै आएन, कान्छा राई पनि आएन। माइला बुझेलको घरमा झगडा भएको त्यसैले थाहा पाएको थिएन। भरि स्टेसन छेउका चिया पसलमा त्यसले छिमेकीका मुखदेखि सबै कुरा सुन्यो। छिमेकीले सानो कुरालाई बढाएर कुरा गरे। कान्छा राई छक्क पर्यो, त्यसलाई शरम पनि भयो। त्यो माइला भुजेलको घर नगई उता छ माइल जाने सडकतिर त्यत्तिकै फर्क्यो। त्यस दिनदेखि फेरि कान्छा राईको केही खबर सुनिएन। त्यो मुगलानमा पस्यो कि पहाड फर्क्यो कसैले थाहा पाएन। तर मुगलान आएर जीवनमा त्यसले जो दोषारोपण पायो त्यसले गर्दा त्यसको हृदयमा मर्मान्तक आघात लाग्यो। फेरि त्यसलाई कसैले मुगलानमा देखेन। सात दिनपछिको कुरा, मसिनी उठेर काम गर्ने भएकी थिए। अब गाई गोठको काम पनि आज आफ्नै हातले गरी दिनभरि रमाइलो काम लागिरह्यो। बेलुका सधैँ जसो पश्चिम आकाशमा दुई पहाडका माझमा हिउँदको सूर्य डुब्दै गए। डाँडा डाँडामा अझै घाम देखिन्थ्यो। झन् हिमालयका टाकुराहरूमा त साँस पर्ने बेलासम्म सूर्यको अन्तिम पहेँलो किरण लागि नै रह्यो। कहिलेकाहीँ प्रकृतिको दृश्य यस्तै मनोरम हुन्छ। आज साँझ परुन्जेलसम्म मसिनी गाईगोठतिर अल्याङ टल्याङ गरिरहे। आजको साँझले त्यो कोमल नारी हृदयको विरह र व्यथालाई बढाइदियो। आज मसिनीको हृदय उदास थियो। बेलुकी भात पकाउन लागेको बेलामा बुढियामासित भान्सा कोठामा कुरा भयो। बुढियामाले भनिन्, कान्छी सात दिन भइसक्यो, खै त माइला घरमा फर्केर आएन। क्रिसले झन्केर हिँडेको आज घर फर्कला भोलि फर्कला भन्दा भन्दै यति दिन भइसके, माइलाले के मति लियो? मसिनी निस्तब्ध भएर बसिरहे, केही कुरा गरिन। त्यसका हृदयमा दुःख र ग्लानी थिए। कोठामा एकछिन शान्ति भयो। एकछिनपछि मसिनीले छिँड स्वरमा भने, मलाई त साह्रो शून्य लाग्छ आमा। बुढियामाले ममताको स्वरले भनिन्, किन नलाग्नु त, जस्तै भए पनि आफ्नै लोग्ने हो। तर कान्छी, के कुरामा तिमीहरूको झगडा भएको? तिमीले केही विराम गरेको पनि देखिन, तिम्रो के कसुर देखेर माइलाले त्यसरी कुट्यो? खै मैले त कहिले केही पनि थाहा पाइन। मसिनीले बुढीआमाको मुखमा पुलुक्कै हेरी, अनि फेरि भुइँतिर हेर्दै दिक्कले आँसु बर्र खसालेर भने, खै आमा, मैले त केही विराम गरेँ जस्तो लाग्दैन। झगडा भएको बिहान भने मलाई कान्छा राईसित गोठनेर उसले कुरा गरिरहेको देखेको थियो। निहुँ त त्यति हो, शेर्बाबुढाले नाना प्रकारको कुरा सुनाएको रहेछ आमा, त्यसैले गर्दा झगडा भएको। अपराधीको भलो नहोस्, त्यही बुढाको कुरा सुनेर घरको यो दशा भयो। त्यसैको कुरा सुनेर कान्छा राईसित पाप चिताएको हो। उसले त्यस्तै पाप देख्छ भने देखोस्, तर यो आगो साक्षी छ आमा, मैले केही त्यस्तो विराम गरेँ कि भए देख्ने एउटा भगवान छ। यो कुरा सुनेर बुढीआमाले भनिन्, हो त बाबै, आफूले विराम गरेको छैन भने के, आफूले नबिराउनु नडराउनु घर उसैको हो। एक दिन यो कुरा सम्झेर उसलाई पछुतो होला, त्यसै बेला घर सम्झेर ऊ आउला। रिस खा आफू, बुद्धि खा अर्को। कुरा गर्दा गर्दै मसिनीको अनुहार साह्रै मलिन भयो। दिक्कले टाउको उँधो निहुराएर औँलाले भुइँ कोर्दै भने, आमा, ऊ फर्केर आउला भने जस्तो त लाग्दैन। किन किन? मलाई त्यस्तै लाग्छ, बाहुनलाई हेराउँदा पनि त्यसै भन्थ्यो, टाढै गएको छ, हत्तपत्त फर्केर आउँदैन रे, तर परदेशमा साह्रै दुःख पाउँछ भनेको छ आमा। भन्दा भन्दै मसिनीको मन साह्रै नरमाइलो भएर आयो। आँखाबाट बर्र आँसु खसाली, आँसु मजेत्रोले पुछेर आकाशतिर हेर्दै भने, मेरो के कसुर थियो र मैले के विराम गरेकी थिएँ र आमा, उसले मलाई कहिले त्यसरी कुटेको थिएन, यत्रि भएँ एक लबटा पनि हिर्काएको थिएन। त्यस दिन मलाई राम्रै मुखले एक वचन सोधेको भए हुन्थ्यो, म र कान्छा राईमाथि पाप सम्झेर, तर मेरो केही विराम छैन, केही पनि कसुरै छैन। मेरो कसुर छ कि छैन एक दिन दैवले उसलाई देखाउला आमा, त्यति कुराको मात्रै गिडगिडो छ। बुढी आमा यो कुरो सुनिरहन्, तिनको मनमा यही कुरा खेलिरहेको थियो। गोरिएर गम्भीर विचारमा डुबिन्। मसिनीको अवस्था सम्झेर तिनको हृदय आज करुणा र वात्सल्यले विगलित भयो। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन लैनसिंह बाङ्देलको उपन्यास मुलुक बाहिरको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेची ट्युन्स र बिरता एफएम, इटहरीको सप्तकोशी एफएम, विराटनगरको रेडियो पूर्वेली आवाज, धरानको विजयपुर एफएम, रेडियो तेह्रथुम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, रेडियो बर्दिवास, सर्लाहीको रेडियो एकता, ढुकढुकी एफएम र मुक्तेश्वर एफएम, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोटको रेडियो त्रिशुली, रेडियो जालपा र नुवाकोट एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, मकवानपुरको हेटौँडा एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, पोखराको रेडियो तरंग, तनहुँको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, गोर्खाको गोरखकाली एफएम, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको रेडियो रिपब्लिक, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, बैतडीको रेडियो सनशेर, दार्चुलाको नयाँ नेपाल एफएम, हुम्लाको रेडियो कैलाश, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज लैनसिंह बाङ्देलको उपन्यास मुलुक बाहिरको वाचन सुनिरहेका छौं। यसको बाँकी अंश अब वाचन सुनौ। महिना दिन बितिसक्यो, माइला बुझेल घर फर्केन। ऊ आज घर फर्कला, भोलि फर्कला भन्दा भन्दै समय जान लाग्यो। मसिनीले मार्मिक दुःखको अनुभव गर्दै दिन काट्न थाले। गाई गोठ र दुधको काम अब ती गोठालाहरूले गर्न लागे। अर्कै घाँस काट्थ्यो, चतुर्मानले दुध दुहुने र दुध गाउँघरमा लाने भार लियो। गाईलाई घाँस कुँडो दिनु, गाई गोठ परिष्कार गर्नु तथा घरको शासनभार अब मसिनीमाथि पर्यो। माइला भुजेल घरदेखि निस्केर गएको दिनदेखि यो घरमा साह्रै शून्य भयो। घरमा एक प्रकारको शून्य र उराट लाग्दो वातावरण छायो। मसिनीको हृदय सधैँ उदास देखिन्थ्यो। अघि जस्तो हाँस्ने, कुरा गर्ने, हाट बजार हिँड्ने प्रवृत्ति त्यसलाई अब छैन। मौन भएर एकहोरो काम गरिरहन्छे, तर त्यसका मनमा निरन्तर आफ्नो लोग्नेको सम्झना भइरहन्छ। घरमा साना साना जिनिसले, पदार्थले लोग्नेकै स्मरण गराउँछन्। आफ्नो मनमा उठेका अव्यक्त दुःख र ग्लानी त्यो आफै मनमा राख्छ। त्यसको हृदय विरह र व्यथाले भरिएको छ। नारी हृदय कति कोमल, कति उदार। गाउँ छिमेकले मसिनीको विषयमा धेरै राम्रा नराम्रा कुरा गरे। कसैले काखी बजाएर भने ठिकै छ, त्यस्तै आइमाएर नकुटेर कसैलाई कुट्नु त। फेरि कसैले टिठ्याएर भने कठै बरी, अर्कालाई परेको बेलामा त्यसो भन्नु हुँदैन, नबुझी नजाने अर्कामाथि त्यसै पाप सम्झाउनु हुँदैन। बुझेकी स्वास्नी उक्ति मुखियाले नि त होइन, तर दशा लागेपछि के गर्नु। थरी थरीका मान्छेले नानावलीका कुरा गरे, कसैले दोषारोपण गरे, कसैले टिठ्याए। यतिका दिनसम्म मसिनीको जीवन स्रोत सहज र शान्तिसित एकहोरो बगिरहेको थियो। त्यहाँ चिन्ता थिएन, शोक थिएन, विरह थिएन। त्यसका अभ्यस्त जीवनमा संसारको भार केही थिएन, परिवारको केही अभिभारा थिएन, त्यसलाई चिन्ता र ग्लानीले छोएको थिएन। माइला भुजेल घरमा छँदा बाहिर संसारको भार सबै उहीमाथि थियो, तर अब जम्मै भार त्यसका टाउकामा परेका छन्। त्यसको मन अब सधैँ विरक्ति र चिन्ताले परिपूर्ण छ। त्यहाँ कहिले घाम लाग्दैन, कहिले शान्ति हुँदैन। जति जति दिन बित्न लागे, उति उति त्यो भविष्यमा आउने जीवनका सहस्र सहस्र विपद र कष्टको कल्पना गरिरहन्छे। दैवक्रमले आज त्यसको शान्तिमय जीवनमा दुर्दिन आक्षेप गरेको छ। आज आज भोलि भोलि भन्दा भन्दै हिउँ त्यत्तिकै जान लाग्यो। माइला बुझेर घर फर्केर आएन। ऊ यहाँ गयो, उहाँ गयो भनेर कसैले पत्तो पाएन। उसले चिठीसम्म पनि पठाएन। कसैले पहाड फर्क्यो भने, कसैले आसामतिर गयो भने, कसैले बर्मातिर गयो भन्ने कुरा गरे। हिउँ भएर वर्षा लाग्दै गयो। वसन्तको आगमन भएपछि रुख रुखमा पुराना पातहरू झरेर नयाँ नयाँ पालुवाहरू फेरिन लागे। अब वर्षा आयो, आकाश फेरि मेघले ढाक्दै लग्यो। मेघको भीम गर्जन सुनियो, पानी एकहोरो पर्न थाल्यो। वर्षमास राम्रै लागिहाल्यो। यो साल गाईगोठको स्याहार सम्भार गर्न तथा गाईको घाँस काट्न साह्रै दुःख भयो। कोठालाले अब नभ्याउला भनेर मसिनीले दुईवटा माउ गाई बेचिदिए। दसैँ आइहाल्यो, गाउँघरमा छिमेकले मालचेरी गाएको सुनियो। वनवनमा च्याउकेरीहरू बिग्ने रमाइलो गरी कराउन थागे। दिन सफा हुँदै गयो, घाम रमाइलो लाग्दै गयो। एउटी विरही नारीको सन्तप्त हृदयलाई दशैं छेकाको घामले पनि स्पर्श गर्यो। शरदको घाम र दशैंको आगमनले सबै मानिसको हृदय उल्लासले भरियो। चाड आयो भनेर सबै छिमेकले घर लिपपात गरे। गाउँहरूले मादल नाच गाएर गाउँघर उज्यालो तुलाए। गाउँघरमा छिमेकी सबैले चाड मनाए। कति दिन भेट नभएका छोरी ज्वाइँ, शाखा सन्तान, नातागोता, कुटुम्बले भेटघाट गरे, टिकाटालो लाए। एक दिनको चाड भए पनि सबैले आफ्नो दुःख र दर्द बिर्से। दशैं गएर तिहार पनि आयो। तिहारमा छिमेकले लक्ष्मी पूजे, देउसी भैलो खेले, मारुनी नचाएर मादल बजाएर डम्फू नाच गाएर गाउँघर रमाइलो पारे। सबैले चाड मनाए। यो चाडले मसिनेको हृदयमा अतीतको सम्झना गरायो। माइला भुजेल हुँदा यो घरमा चाडबाडको दिन कस्तो हुन्थ्यो। लोग्ने बिनाको घर संसार अब त्यसलाई उछाड लाग्यो। त्यसको हृदय आकाशमा उडिरहने विषादको बादल कहिले हटेन। साँचो हो, एउटी कोमल नारी हृदयको विरह वेदना संसारको सुख र वैभवभन्दा पनि गहिरो हुन्छ। गृहस्थीको भारमा मसिनी चुर्लुमा डुबेकी छ। गाईगोठ कसरी हेर्नु, कसरी गाउँछिमेकको मन राख्नु, कसरी घर संसार चलाउनु, यही चिन्तामा त्यो रात दिन डुबिरहन्छ। दशैं तिहार आए औ त्यसै गए। गाउँघर फेरि शून्य भयो। शरद गएपछि जाडो महिना आउन लाग्यो। हिउँद लागेपछि प्रकृति फेरि शुष्क र म्लान हुँदै गयो। चारैतिर शून्य भयो। संसारको दृश्य नै बेग्लै भयो। वरिपरि देखिने धुपीको वन पनि दिनदिनै फुस्रो हुँदै गयो। हिउँद महिना लागेपछि पहाड खण्डबाट मानिसहरू मुगलान पस्न थाले। फेरि कति तरुणी तन्नेरीहरू हातीमालो गर्दै आए। पहाडबाट मुगलान पस्दा अब फेरि मुगलानदेखि पहाड फर्कँदा यही सुके जाने सडकबाट आउँथे जान्थे। ती पहाड खण्डबाट आउने तरुण प्राणीहरूका मनमा नवयौवनको कति प्रबल लहर छ। उनीहरूका जीवनमा अहिले कति ठूलो आशा र अभिलाषा छ। मसिनीको घरबाट यो दृश्य देखिन्छ। वर्षेनी प्रत्येक हिउँदमा यसरी मुगलान आउने प्राणीहरू देखिन्छ। मसिनी बाहिर आँगनमा आएर यो दृश्य मौन भएर हेरिरहन्छ। त्यो दृश्यले त्यसको विगत जीवनको सम्झना गराउँछ। अहिले यो दृश्यमा कति विरह छ, कति व्यथा। आफू पनि अघि एक दिन पहाडबाट मुगलान पस्दा यी मुक्त प्राणीहरू जस्तै त्यसरी नै त्यही सुके जाने सडकबाट मुगलान पसेकी थिए। त्यसबेला जीवन कति आनन्दमय थियो। चारैतिर कति रमाइलो दृश्य थियो, कति रहर थियो। मुगलान पसौँला, मुगलानमा पैसा कमाउला, फेरि पहाड फर्कौँला। जीवनका ती सबै आशा र आकाङ्क्षाहरू अहिले अर्थहीन कल्पना जस्ता भने। मसिनी यस्तै अनेक प्रकारका कुराहरू गर्दै शेष दिन बिताउन लागि। त्यसको जीवनमा अब केही आकाङ्क्षा छैन, केही आशा पनि छैन। यन्त्रले चलाएको पुतली जस्तो त्यो काम गर्छ, खान्छे, बस्छे। जीवनमा यत्रो ठूलो परिवर्तन। आफू प्रथम दार्जिलिङ आउँदा रेल देखेर छक्क परेको, रेल कराउँदा आफू अचम्म मानि बाटामुनि भागे कि आज त्यही रेल धुवा उडाउँदै डाँडा काटेको देख्दा, त्यही रेल कराएको सुन्दा आफूलाई त्यो अघिको जीवनको बारम्बार सम्झना हुन्छ। तर अब त्यो सुखमय भावना कहाँ, त्यो उल्लास कहाँ? तिनका सट्टामा अब रहेको छ शेष जीवनको एउटा दुखान्त कल्पना। यो जान लाग्यो। फागुन महिना लागेपछि मुगलान पस्नेहरू फेरि पहाड फर्कन लागे। माइला भुजेल घरदेखि निस्केको पनि अब वर्ष दिन जति भयो, तैपनि उसको केही खबर आएन। हिउँद त्यत्तिकै बित्यो। वर्षाको दिन झरी बादलले पृथ्वी छोपेको छ। दिनभर एकछिन नबिसाई आकाशबाट एकोहोरो पानी परिरहेको छ। खरी खोलाहरू बढे, भुइँबाट मूल फुट्यो। दुहिरो लागेर आएका कुहिरो र बादलले वारिपरि गाउँ छोपे। यस्तै झरी परिरहेको एक मध्याहमा मसिनी गोठमा काम गरिरहँदा आँगनमा को एकजना मानिस छाता ओढेर उभिरहेको देखि। मसिनीले राम्ररी हेर्दा दलबहादुर रहेछ। मसिनी हत्तपत्त गोठबाट निस्केर माथि आँगनमा भिज्दै आए। मसिनीलाई देखेर दलबहादुरका दुवै आँखा आनन्दले उद्दीप्त भए। मुसुमुसु हाँसेर मसिनीलाई सोध्यो, लौ लौ यस्तो पानीमा भिजी हिँडेर के तमासा गरे कि? हेर पानी झरीमा भिजी भिजी आफै गाईगोठको धन्दामा लागे कि? कस्ती छेउ कान्छी, आमा खै नि? दलबहादुर छाता मारेर दलानमा परिसकेको थियो। मसिनीले आदरको भावले ढोगिदिए। त्यसपछि भनी, खबरै नदिए आज दाजु घर आएको देख्दा लौ सपना जस्तै लाग्यो। यति कुरा हुँदै थियो, बुढी आमा ढोकामा देखा परिन्। आमालाई देख्ने बित्तिकै दलबहादुरले आफ्नो कुम्लो भुइँमा राखेर आमाको गोडामाथि शिर राखेर रोगिदियो। आज फेरि कति दिनपछि यस्तो झरीबादलका दिनमा छोरो एक्कासी घर आएको देखेर बुढी आमा छक्कै परिन्। तिनको मनमा एकैचोटि हर्ष, आनन्द, विरह, दुःख उम्लेर आए। झट्टै छोरालाई बोलाउन नसकेर निशब्द भएर अश्रुपूर्ण आँखाले छोरालाई केही बेर हेरिरहन्। त्यसपछि आफ्ना दुवै हातले मुख ढाकेर बुढी आमा रुन लागिन्। आमा रोएको देखेर दलबहादुरको हृदय पग्ल्यो। आँखामा आइसकेको आँसु थाम्न नसकेर उसले रुमाल झिकेर आँसु पुछ्यो। आमा छोराको भेट हुँदा आनन्द पो हुनुपर्ने, अरू अरू हर्षका कुरा पो हुनुपर्ने, तर बुढी आमा छोरालाई देखेर किन रोइन्? बुढी आमाको मनमा के थियो के थियो? बुढी आमाले सम्झिन्, बल्ल बल्ल फेरि छोरो आयो। कति दिनपछि छोराको मुख हेर्न पाइयो। अब संसारमा कति बाँच्ने? संसारमा अब धेरै दिन बस्नु पनि छैन। यसो भन्दा भन्दै एक दिन आफ्नै प्राण त्यसै संसार छोडेर जान्छ। संसारको माया र वैभव छाडेर आफू परलोक हुनुपर्छ। मर्न लागेको बेला जीवनमा रहेको एउटा आफ्नो छोराको काखमा मर्नसम्म पाइएन भने के काम? बुढेसकालमा बुढी आमाको मनमा त्यही गिडगिडु लागेको थियो। बल्ल छोरो आयो, तर फेरि छोरो परदेश जाने हो। आफ्नो मरणकालमा पनि छोरोसित आफू बस्न नपाइने भयो। यही चिन्ता, यही भय तिनका मनमा थियो। आफ्नो आमाको अनुहार दलबहादुरले हेरिरह्यो। आमाका आँखामा दगुरेको ममता, दुःख र विरहका रेखाहरू उसले प्रत्यक्ष देख्यो। आज यतिका दिनपछि उसले आमाको हृदयको राम्रै परिचय पायो। जीर्ण मातृ हृदयमा छोराका निम्ति जुन प्रगाढ ममताको पोखरी थियो, सो आज दलबहादुरले आँखाले देख्यो, हृदयले अनुभव गर्यो। दलबहादुरको हृदय श्रद्धाले, भक्तिले, ममताले विदीर्ण भयो। उसले आमालाई अब साह्रै पाको भइसकेकी, के सेते फुलिसकेकी, साह्रै दुब्ली तथा वृद्ध भइसकेकी देख्यो। उसले आमाको मनको भाव बुझ्यो। बुढियामा केही नभनी ममताको दृष्टिले हेरिरहन् र उसले छोरालाई अँगालो हालिन्। त्यसपछि दलबहादुरले आमालाई पाखुरीमा समाएर घरभित्र उल्यो अनि आमा छोराको धेरै बेरसम्म कुरा कहानी भइरह्यो। दिनभरि मसिनी आफ्नै धन्दामा विरत भई अझसम्म मसिनी र दलबहादुरको राम्ररी कुराकानी भएको थिएन। तर बुढी आमाले माइला बुझेलले कान्छीलाई कुटेको, कान्छा राईलाई बास दिएको अनि शेर्बा बुढाले गरेको काण्डको विषयमा एक एक कुरा सुनाइन्। दलबहादुर छक्क पर्यो। दिनभरि त्यत्तिकै झरझर वृष्टि भइरह्यो। बेलुकी भएपछि बल्ल झरी थामियो। दिन उग्राला जस्तो भयो। पश्चिम आकाशमा बादल फाट्यो। सन्ध्याको अघि पश्चिम पहाडमाथि राता राता बादलका थोप्लाहरू देखिए। त्यो बेलुकी दलबहादुर गाउँघरमा आफ्ना छिमेकीहरू भेट्न गयो र राति अबेर घर फर्क्यो। बेलुका खानपिन भएपछि दलबहादुरले आफू मधेसतिर गएको, कता कता डुलेको औ त्यसपछि आफू आसामको कोइला खानीमा गएर काम गरेको सबै आत्मकथा सुनायो। यी सबै कुरा शेष भएपछि दलबहादुरले मसिनीतिर फर्केर सोध्यो, कान्छी, माइला घरबाट निस्केर गएको यतिका दिन भइसकेछ, ऊ पनि त घर सम्झेर आएको छैन। तिमीहरूको झगडा भएको विषयमा छिमेकीको मुखबाट मैले सबै कुरा सुने। यतिका वर्षसम्म यो घरमा तिमीहरू लोग्ने स्वास्नी त्यति मिलेर बसेका थियौ। यो घरमा झगडा भयो भनेको थाहा पाइएको थिएन। के विषयमा तिमीहरूको झगडा भयो? यो कुरा सुनेर गाउँ छिमेकले के भने होलान्, कति हाँसे होलान्, कतिले काखी बजाए होलान्। तिम्रो के कसुर थियो? के विराम गरेकी थियौ र माइलाले तिमीलाई त्यसरी कुटेको? विराम नभए चाहिँ त्यसले कुट्दै कुट्दैन। मसिनीले त्यसको केही जवाफ दिएन। त्यो विषयमा केही तर्क गर्ने त्यसको मन थिएन, न त नदृष्टि गरेर बरु मनमा नै आफू मुख वेदनाले छटपटाइरहे। मसिनी नबोलेको देख्दा दलबहादुरलाई रिस पनि उठ्यो। उसले अलिक रुखो स्वरमा भन्यो, माइला, यताउता गएका बखतमा तिमी कान्छा राईसित छिल्लिन्थ्यौ रे, त्यही कुरा उसले सहन सकेन होला, औ तिम्रो पनि केही विराम होला, नत्र लोग्नेले त्यसै किन कुट्थ्यो? आजसम्म माइलाले कसैलाई मनमा बिजाउने कुरासम्म गरेको मैले सुनेको छैन। मान्छे सुधो थियो, छलकपट झगडा भनेको कसैसित गर्दैनथ्यो। कान्छी, तिम्रो अवश्य केही न केही कसुर हुनुपर्छ, नत्र माइलाले तिमीलाई कहिले त्यसरी कुट्ने थिएन, कहिले उसको मन भाँचिएर ऊ घरदेखि जाने थिएन। मैले यतिका दिनसम्म तिमीलाई आफ्नै बहिनी ठानेको थिएँ, अहिले तिम्रो चरित्र देख्दा मलाई साह्रै नराम्रो लागिरहेको छ। यति भनेर दलबहादुरले घृणाले मुख फर्कायो। मसिनी घोप्टो परेर रुन लागि। बुढी आमालाई साह्रै नमिठो लाग्यो। मसिनीको पक्ष लिएर कुरा गर्न लागिन्, खै बाबै, कान्छीको विराम भन्नु के थियो र? कान्छीले केही विराम गरे कि मैले छैन, मैले देखेँ कि छैन त्यस्तो। बाबु र कान्छा राई घरमा आएर बसेको थियो, त्यसैमा गाउँ छिमेकन राम्रो कुरा हुन थाल्यो। संसारमा अर्कालाई बुझाउने फटाउने धेरै हुन्छन् बाबै, अर्काले गरी खाएको कसैले हेर्न सक्दैन। अर्कालाई बजाउन जुझाउन पाए दुनियाँ खुसी मान्छन्। संसार यस्तै छ, सपार्ने भन्दा बिगार्ने धेरै हुन्छन्। बाबै कान्छीको के कसुर छ र? माइलाले पनि अर्काको कुरा सुनेर त्यसरी नकुट्नुपर्ने। खै के हो के हो, लोग्ने मान्छेको जात भएर स्वास्नी जाबीलाई त्यसरी कुट्दा कसरी उसलाई राम्रो भनेर? बुढियामाले त्यति कुरा भनेर चुप लागिन्। कोठामा एकछिन निस्तब्धता छायो। दलबहादुरले आमाको सबै कुरा सुन्यो, मनमा घोरिएर विचार गरिरह्यो। उसका मनमा अनेक तर्क वितर्क भइरहे। त्यस रात अरू केही कुरा भएन। रातिदेखि फेरि पानी ओरिन थाल्यो। बिहानसम्म पनि यो झरी परिरहेकै थियो। चारैतिर हिरो मैलो र विरक्त लाग्दो दृश्य देखियो। दलबहादुर दिनभरि कतै चलेन। हिजो राति त्यति कुरा भएदेखि मसिनीको अनुहार अँध्यारो थियो। दिनभरि दलबहादुरसित पनि बोलिन। मसिनी नबोलेकीले यो घरमा झन सुन्ने जस्तो लाग्यो। सबै आफ्ना आफ्ना काममा लागिरहे। बेलुका सधैँ खानपिन गरेपछि अगेनाका वरिपरि सबै एकैचोटि भेला भएर कुरा गर्थे, तर आज त कामधन्दा सकेर मसिनी भान्साकोठादेखि आफ्ना ओस्यान सरासर सुत्न गए। कसैसित बोलिन, केही कुरा पनि गरिन। पर्सिपल्ट बिहान दिन छ्याङ्गै उग्रियो। आकाश सफा देखियो। सूर्यको दर्शन गर बल्ल पाइयो। तल मूल सडकमा बिहानको घाममा गोरुगाडीहरू, ग्वालाहरू र मानिसहरू हिँडिरहेका देखिए। दलबहादुरले बाहिर आँगनमा उभिएर चारैतिर हेऱ्यो। त्यसपछि लुगा लाएर स्टेसनतिर हिँड्यो। साँझ साँझमा दलबहादुर घर फर्क्यो। आज उसको अनुहार केही प्रफुल्लित देखियो। खाइपिइसकेपछि उसले मसिनीलाई बोलाएर एक दुईवटा कुरा गर्ने विचार गर्यो। कामधन्दा सकिएपछि मसिनी उदास अनुहार लिएर छाया जस्तो भान्सा कोठामा प्रवेश गरी। दलबहादुरले कोमल स्वरले मसिनीलाई भन्यो, कान्छी तिमीसित केही कुरा भन्नु छ। खै माइलाले घरबाट निस्केदेखि एउटा चिठीसम्म लेखेनछ। गाउँघरमा गएर सबैलाई सोधे, माइला यता गयो उता गयो कसैले भन्न सकेन। मसिनीले पुलुक्क त्यसबेला दलबहादुरको मुखमा हेरे। दलबहादुर भन्दै गयो, कसैले माइला यहाँ गएको छ भनी भन्न सकेन। एक दुईजनाले भने माइलालाई सिलगढी स्टेसनमा भेटेँ अरे, सोद्धा कलकत्तातिर जान्छु भन्थ्यो अरे। तै अत्तो नपत्तो अब कहाँ उसलाई त्यसै खोज्न जानु। तै अब सिलगढीसम्म पुगेर उसको खोज खबर लिनु पर्यो। माइलाको पत्तो पाउन सकेछु भने खोजेर ल्याउँछु, भेटेछु भने सम्झाएर उसलाई घर फर्काउँछु। मसिनीको अनुहारको बादल हराउँदै गयो। त्यसले कृतज्ञताको दृष्टिले दलबहादुरलाई पुलुक्क हेरी अनि बल्ल त्यसका अनुहारमा हाँसोको क्षीण रेखा दगुर्यो। भोलिपल्ट दलबहादुर माइला भुजेलको खोजी गर्न सिलगढीतिर हिँड्यो। श्रुति सम्वेकमा यतिन्जेल तपाईँ लैनसिंह बाङ्देलको उपन्यास मुलुक बाहिरको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ। अर्को साता मुलुक बाहिरको सातौं श्रृङ्खला लिएर आउनेछौ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्रि।
Dere din ta na 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 di ta na na